यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। धार्मिक मेलाबाट फर्किरहेको यात्रु सवार जीप दुर्घटना हुँदा दार्चुलामा छ जनाको मृत्यु, सात घाइते। अब गर्न लागि संविधान संशोधनका क्रममा लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताको मूल मर्म तलमाथि नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नारायणगढ़ बुटवल सड़क खण्डको निर्माण कार्य मंगिरभित्र शुरू नभए ठेकेदार कम्पनीसँगको ठेक्का तोड़िने प्रधानमन्त्री ओलीद्वारा जानकारी। पाकिस्तानमा विषाक्त धुवाका कारण एकै दिन 15,000 भन्दा बढ़ी संक्रमित र 19 वर्ष मुनिको विश्वकपमा सहभागिता सुनिश्चित गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाड़ीलाई जनही 2,50,000 रूपियाँ दिने नेपाल क्रिकेट संघ क्यानको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलनमा सहभागी भई स्वदेशका लागि प्रस्थान गर्नुभएको छ। उहाँ बाकुबाट कतारको दोहा पुग्नु भएको छ। उहाँ आज स्वदेश फर्कनुहुनेछ। राष्ट्रपति पौडेललाई बाकुस्थित हैदर अलिएव अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका स्वास्थ्य मन्त्री तैमूर मुसाएबले विदाई गर्नुभयो। दार्चुलामा धार्मिक मेलाबाट फर्किरहेका यात्रुहरू चढ़ेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। मल्लिकार्जुन धार्मिक मेलाबाट फर्किरहेका यात्रुहरू चढ़ेको जीप शैल्य शिखर नगरपालिका पाँचमा आज बिहान 3 बजेतिर दुर्घटना भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एज्ञराज जोशीले जानकारी दिनुभयो। उहाँले दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी गोकुलेश्वर स्थित अस्पतालमा पुर्याइएको बताउनुभयो। घाइतेहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो। मृतक र घाइतेहरूको परिचय खुल्न भने बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका 13 कोशी देवा लामी डाँडामा हिजो साँझ मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरी चौकी पाँचखालका अनुसार बिहिबार हिजो साँझ बालुवा खन्याएर फर्कँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालक स्थानीय कुमार रोक्का र उनका भाइ नाता पर्ने माइला रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय खानीबाट बालुवा लिएर आएको ट्रक बालुवा खन्याएर घर फर्कने क्रममा सड़कबाट करिब 200 मिटर तल खसेको प्रहरी निरीक्षक किशोर बुढाथोकीले जानकारी दिनुभयो। काठमाडौँको गोकर्णेश्वर स्थित आफ्नै घरभित्र एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका 3 कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती सीता दंगाल, उनकी 15 वर्षीय छोरी अंशु मोक्तान र 2 महिने छोरा आफ्नै कोठाभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। कान्छा नगरकोटीले कार्तिक 16 गतेदेखि हराएको भन्दै हिजो दिउँसो प्रहरी वृत्त बौद्धमा खोज तलाशका लागि निवेदन दिनुभएको थियो। सोही आधारमा खोज तलाशमा खटिएको प्रहरी टोलीले अपरान्ह घरको कोठाभित्रै उनीहरू मृत अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो। प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल सड़क खण्डको निर्माण कार्य मंगिरभित्रै शुरू नगरे निर्माण कम्पनीसँग ठेक्का तोड़िने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो नारायणगढ़ बुटवल सड़क खण्ड निर्माणसँग सम्बन्धित विषयमा मन्त्री सांसद जनप्रतिनिधिहरू एवं मन्त्रालयका अधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले मंगिरभित्रै काम शुरू नभए ठेक्का तोड़िने स्पष्ट पार्नुभयो।
चार वर्षमा सक्नुपर्ने काम 6 वर्ष पूरा हुन लाग्यो। 52% 6 वर्षमा भयो भने थप 48% काम बाँकी 1 वर्षभित्र हुने कुरा चाहिँ सम्भव छैन। स्मुथली काम गर्न खोज्यो भने अनुसार अगाडि बढाउनु पर्छ। यदि काम उसले नगर्ने हो भने त डिसेम्बरसम्म मागेको समय दिएर त्यसभन्दा पछि विश्वसनीय ढङ्गले काम गर्छ कम्पनीले भने त्यसलाई अलिकति समय दिने, विश्वसनीय ढङ्गले काम गर्न सक्दैन भने ठेका तोडेर अर्को बाटो लाग्ने गर्नु पर्ला। छिटो कसरी गर्न सकिन्छ भन्ने कुरातर्फ सरकारको ध्यान गएको छ, हामी कदम चाल्छौँ।
चाइना स्टेट कम्पनीसँग उक्त सड़क खण्ड 2079 साउन 22 गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी 2075 साल चैत्र 8 गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीको लापरवाहीका कारण सड़क निर्माणको कार्य अलपत्र पर्दा त्यस क्षेत्रका बासिन्दा लामो समयदेखि धूलो मैलोमा बस्न बाध्य भएका छन्। पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनमा निकै बाधा भइरहेको छ। प्रधानमन्त्री ओलीले समयमै काम नगर्ने प्रवृत्तिले आर्थिक विकासको गतिमा पनि बाधा पुग्ने भएकाले त्यस विषयमा सोच्नुपर्ने उल्लेख गर्नुभयो। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको 10 वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्यांकन हुने बताउनु भएको छ। कान्तिपुर कन्क्लेभ 2024 समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले हिजो संविधान संशोधन गर्दा लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मूल मर्ममा तलमाथि नहुने स्पष्ट पार्नुभयो। मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउनुहुँदै उहाँले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरिरहेका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सहकार्य भएको बताउनुभयो। अब 1 वर्ष 8 महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीले बताउनुभयो। गोर्खा मीडियाका तत्कालीन संचालक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीको अनुसन्धानका क्रममा हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा उहाँलाई पक्राउ गरिएकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्नुहुँदै लोकतन्त्र र संघीयताको रक्षाका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताले अहम भूमिका खेल्नुपर्ने बताउनु भएको छ। सभापति देउवाको प्रमुख आतिथ्यतामा हिजो नेपाली कांग्रेस जिल्ला कार्यसमिति डणेलधुराको बैठकमा सभापति देउवाले कांग्रेसको संकल्प यात्राको उद्देश्य अनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले डणेलधुरा लगायत सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले शुरू गरेका रणनीतिक योजना तत्काल अघि बढ़ाउनु पर्ने पनि बताउनुभयो। सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो। नेपाल विद्युत प्राधिकरणले आज 40 मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ। विद्युत व्यापारको नेपाली इतिहासमा भारतपछि दोस्रो देशका रूपमा बंगलादेशमा बिजुली पुग्न लागेको यो पहिलो पटक हो। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले क्षेत्रीय विद्युत व्यापारमा ऐतिहासिक कोसेढुङ्गा कायम हुन लागेको बताउनुभयो। भारतको केन्द्रीय विद्युत नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि आज प्राधिकरणले मध्याह विद्युत निर्यात गर्ने भएको हो। विद्युत व्यापार गर्ने विषयमा गत असोज 17 गते नेपाल, भारत र बंगलादेशका उच्च अधिकारीहरूबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार हरेक वर्षको 15 जूनदेखि 15 नोभेम्बरसम्म विद्युत बंगलादेश निर्यात गरिनेछ। प्राधिकरणले ढल्केबल मुजफ्फरपुर अन्तर्देशीय लाइन मार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। भारतीय नोडल एजेन्सीले आफ्नो प्रसारण प्रणाली मार्फत नेपाली विद्युत बंगलादेश पुर्याउनेछ। प्राधिकरणले प्रति युनिट 8.64 रूपियाँमा बिजुली निर्यात गर्न लागि जानकारी दिएको छ। प्राधिकरणका प्रवक्ता घोषका अनुसार प्राधिकरणले 25 मेगावाट क्षमताको त्रिशुली र 22 मेगावाट क्षमताको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित बिजुली आज बंगलादेश पठाउनेछ। यसबीच बंगलादेशले सन् 2040 नेपालबाट 9000 मेगावाट बिजुली लैजाने निर्णय गरेको छ। नागढुङ्गा सड़क हिजोदेखि आउँदो मंगिर 5 गतेसम्म दिउँसो 3 घण्टा आंशिक रूपमा बन्द गर्न थालिएको छ। नागढुङ्गा सुडुङ मार्गको पश्चिम क्षेत्र त्रिभुवन राजमार्ग अन्तर्गतको धादिङको सिस्ने खोलामा पहाड़ काटेर सड़क व्यवस्थापन गर्नुपर्ने भएकाले सड़क बन्द गरिएको नागढुङ्गा सुरूङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाले सूचना प्रकाशन गरी मंगिर 5 गतेसम्म बिहान 11 देखि दिउँसो 2 बजेसम्म आंशिक रूपमा सड़क बन्द गरिएको जनाएको छ। यस अवधिको 20 मिनट भने दुवैतर्फ सड़क बन्द गरिने र 20-20 मिनटमा खोलिने र बन्द गरिने कार्य जारी रहने आयोजनाले जनाएको छ। सड़क बन्द हुँदा वैकल्पिक सड़क प्रयोग गर्न समेत आयोजनाले सम्बद्ध सबैमा आग्रह गरेको छ। सिख धर्मका प्रवर्तक गुरू नानकको जन्म जयन्ती आज मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीहरूले गुरू नानक जयन्ती मनाउने गर्दछन्। गुरू नानक देवको सम्झनामा आज गुरूद्वाराहरूमा श्रद्धा र भक्तिभावले कीर्तन र दीप प्रज्वलन सहितका कार्यक्रमहरू आयोजना गरिएका छन्। गुरू नानक जयन्तीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामशाह प्रसाद यादवले सिख धर्मका प्रवर्तक गुरू नानक देवले मानव जातिलाई आफैभित्र ईश्वर खोज्न परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनु भएको छ। उपराष्ट्रपति यादवले सबै खाले विद्यमान विकृति विसंगति र विभेदको अन्त्य गरी समतामूलक शान्त सम्यो सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। कार्यवाहक राष्ट्रपति यादवले यस जयन्तीले सत्य करूणा र सेवाभावको मार्गमा हिँड्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनीति सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनु भएको छ। नेपाल प्रजातन्त्र सेनानी संघ ललितपुरको तेस्रो जिल्ला सम्मेलनमा हिजो उप प्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसको योगदान अग्रस्थानमा रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आगामी 3 वर्षभित्र 3 लाख युवालाई सूचना प्रविधि उद्योग मार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ। लिभिङ विथ आईसीटीले हिजो काठमाण्डुमा आयोजना गरेको स्टार्टअप एण्ड आइडिया फेस्ट 2024 उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले सूचना प्रविधि उद्योगको विकासमा सरकारसँगै निजी क्षेत्रको समेत उत्तिकै सहयोगको अपेक्षा गर्नुभयो। उहाँले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी सूचना प्रविधिका क्षेत्रमा आवश्यक काम थालनी गर्ने योजना रहेको बताउनुभयो। सरकारले एआई नीति ल्याउने सूचना प्रविधि पूर्वाधार तयार गर्ने र बजेट विनियोजन गर्ने लगायतका योजना तय गरिसकेको उहाँले जानकारी दिनुभयो। मन्त्री गुरूङले आफ्नै कार्यकालमा काठमाण्डुमा सूचना प्रविधि पार्क र ज्ञान पार्क निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। मुलुकलाई डिजिटल बनाउने उद्देश्यले शुरूआत गरिएको स्थानीय निकायका कामहरू प्रविधि मैत्री बनाएर अघि बढ़ाइरहेको पनि उहाँले बताउनुभयो। कार्यक्रममा आईटी काउन्सिलका अध्यक्ष अजित कुमार शाहले सरकारले हाल सूचना प्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल हुने बताउनुभयो। आजसम्म चल्ने प्रदर्शनीमा विभिन्न आईटी सम्बन्धी नवीन कार्य प्रदर्शनी स्थलमा राखिएका छन्। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अहिले मन्त्री परिषदमा पुगेको सामाजिक सञ्जाल प्रयोग तथा नियमन सम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्ने बताउनु भएको छ। मीडिया लयर्स एसोसिएशनले राजधानीमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल प्रयोग तथा नियमन सम्बन्धी विधेयक विषयक अन्तर्क्रियामा हिजो नेता डाक्टर कोइरालाले कुनै पनि कानून बनाउँदा सरोकार भएकासँग छलफल र परामर्श गरिनुपर्ने बताउनुभयो। नेता डाक्टर कोइरालाले कानून बनाउँदा सरोकार राख्ने व्यक्तिहरूसँगको प्रत्यक्ष सहभागिता जरूरी रहेको औंल्याउनुहुँदै बनाइएका कानूनहरू संविधानसम्म बाजिएमा कानून हुन नसक्ने भएकाले कानून बनाउनु पूर्व नै त्यस विषयमा गम्भीर हुन सम्बद्ध सबैलाई आग्रह गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठीम स्थित विभिन्न कार्यालयहरूको हिजो निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषदको बैठकको अध्यक्षताका क्रममा त्यहाँ पुग्नुभएकी मन्त्री भट्टराईले बैठकपछि केन्द्रका तालिम शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाहरूको निरीक्षण गर्नुभएको हो। निरीक्षणपछि मन्त्री भट्टराईले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक साताभित्र पेश गर्न र पाठ्य सामग्रीलाई भाषिक र चित्रांकनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिनुभयो। त्यस अवसरमा मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोग छात्रवृत्ति तथा वैदेशिक सम्बन्धनमा सञ्चालित विद्यालय सम्बन्ध काम गर्ने शाखाको निरीक्षणका क्रममा कार्य प्रवाह समस्या र चुनौतीबारे जानकारी लिनुभयो। काठमाण्डु जिल्ला अदालतले 21 वर्षदेखि मारवाड़ी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गामा मुहियानी हक नलाग्ने फैसला गरेको छ। न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले गत असोज 16 गते गरेको फैसलाको पूर्ण पाठमा पशुपति गौशाला धर्मशालाको साबिक पशुपति वडा नम्बर 2 किता नम्बर 83 चार रोपनी 15 आना 2 दाम र किता नम्बर 85 चार रोपनी 10 आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको छ। समितिले धर्मशालाको जग्गामा आफ्नो मोही हक दावी गरे पनि सो जग्गामा मोही रहेको तथ्य अस्वीकार गरेको फैसलामा उल्लेख गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेत्री एवं गण्डकी प्रदेशसभाकी सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। गौचनको निधनबाट नेपाली कांग्रेसले एकजना अनुभवी महिला नेत्रीलाई गुमाएको कांग्रेसले जनाएको छ। पार्टीको भातृ संस्था नेपाल महिला संघ म्याग्दीकी पूर्व अध्यक्ष रहनु भएकी 63 वर्षीय गौचनको डेंगीको उपचारका क्रममा काठमाण्डुको धापासी स्थित ग्रैण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हिजो राति निधन भएको थियो। अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन हिजो राजधानीमा शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलनले तत्सम्बन्धी नीति बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयको आयोजनामा शुरू भएको सम्मेलन आजसम्म चल्नेछ। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख ऋषिराज आचार्यले ओसीएमसीले हिंसा सम्बन्धी घटना रोकथाम र नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशभरकै विभिन्न ओसीएमसी सेन्टरको अनुगमनका क्रममा कतिपय अस्पतालहरूमा त्यसको सेवा प्रभावकारी देखिएको भन्नुहुँदै कतिपयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार भए पनि सेवामा सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्याउनुभयो। सिन्धुलीका किसान धानबाली भित्र्याउने समयमा फौजी किराको प्रकोपका कारण समस्यामा परेका छन्। सिन्धुली संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
सिन्धुलीका किसानले फौजी किराले धान बाली नष्ट गर्दा समस्या भएको बताएका छन्। धान भित्र्याउने समयमा बाढ़ी पहिरो लगायत बदलिरहने मौसमका कारण धान भित्र्याउन समस्या झेलिरहेका किसान यति बेला फौजी किराले धान बाली नष्ट गर्दा झनै समस्यामा छन्। फौजी किराले धानको बाला काटेर नष्ट गर्ने गरेको कमलाबाई नगरपालिका 11 की अम्बिका मगरले बताउनुभयो। त्यस्तै कमलाबाई नगरपालिका 4 की बिजुला विकले पनि फौजी किराले अहिले किसान समस्यामा परेको बताउनुभयो।
धान ढालेपछि फौजी किरा दिउँछ, जरा जरामा अङ्कुशे पारेर ट्याप्प धानको फेरलाई समात्र भयो, राति चाहिँ धानको बालाम भयो, गरैभरि कता स्वर।
धान धेरै फलाउन किसानले हाइब्रिड धानको बिउको प्रयोग गरेपछि किराको प्रकोप बढ्न थालेको र रैथाने बालीसँग मिसाएर लगाए कम हुने कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकारी सुशील श्रेष्ठले बताउनु भयो।
बढी फलाउनतिर लागेकोले यो विषादी हाल्नै पर्ने, त्यसको लागि चाहिँ रोगहरूले अलिकति अनुकूलित वातावरण पाउने बित्तिकै रोग किराले आक्रमण गर्ने खालको अहिलेको भेराइटीहरू आएको छन्, जातहरू आएको छ, त्यसकारण पनि अहिलेको वर्णशंकर अथवा हाइब्रिड धानमा चाहिँ बढी देखेको छ।
हरेक वर्ष किसानले यस्ता समस्या झेल्दै आएका छन्। यस वर्ष प्राकृतिक विपत्तिले धान बाली नष्ट गरी मारमा परेका सिन्धुलीको किसानलाई फौजी किराको प्रकोपले पनि समस्यामा पारेको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
केही अन्तर्राष्ट्रिय समाचार। लाहोर लगायत पाकिस्तानका विभिन्न भागहरूमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा 15,000 भन्दा बढ़ी व्यक्तिमा श्वास प्रश्वासजन्य संक्रमण देखिएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। लाहोरका अस्पताल सुक्खा खोकी, सास फेर्न गाह्रो हुने, निमोनिया र छातीमा संक्रमण भएका बिरामीहरूले भरिएका छन्। पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदूषणका कारण दम र मुटुको रोग जस्ता समस्या भएका बालबालिका तथा निमोनिया, छातीको संक्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूका बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेको बताउँदै यस सम्बन्धमा गम्भीर हुनुपर्ने औल्याएका छन्। पाकिस्तानका विभिन्न भागहरूमा धूलो र धुवाँको प्रदूषण बढ़ेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनहरूलाई अति आवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देश गरेको छ। पाकिस्तानको लाहोर लगायतका कतिपय क्षेत्रमा विद्यालय र कलेजहरू बन्द गरिएका छन्। पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवालाई नासाको मोडरेट रिजोल्युसन इमेजिङ मिटरले पनि रिपोर्ट गरेको जनाएको छ। फिलिपिन्समा उसागी नाम दिएको विनाशकारी आँधीको चेतावनी पछि प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई सुरक्षित क्षेत्रमा सारिएको छ। आँधीको प्रभाव यस पहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ़दै गएपछि आँधी बेहरीको थप चेतावनी जारी गरिएको हो। प्रति घण्टा 185 किलोमिटरसम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले उत्पादनको क्षेत्रमा जोड़ दिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा बिहिबार शुरू भएको फिन इलेक्ट्रोटेक 2024 को शुभारम्भ गर्दै उप प्रधानमन्त्री सिंहले क्लीन इनर्जीको आवश्यकता बढ़दै गएकाले उत्पादनको क्षेत्रलाई पर्याप्त विद्युत उपलब्ध गराई निर्यात गर्न सक्ने अवस्था बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले काम गरिरहेको भन्दै उप प्रधानमन्त्री सिंहले उद्योग वाणिज्य संघ नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई आगामी मंगिर 12 गते भित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ। प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो। मन्त्री परिषद बैठक र संचालक समिति बैठकको निर्णय अनुसार नै 15 दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियम अनुसार कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। धितुपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार 13.95 अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 13.95 अंकले उकालो लागेर 2748.78 पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 2.33 अंकले उकालो लागेर 486.03 पुगेको छ। कारोबार भएका कुल 13 उपसमूह मध्ये 6 उपसमूहको शेयर मूल्य ओह्रालो लाग्दा 7 उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो। कुल 2,16,60,639 कित्ता शेयर 10,32,03,31,000 मूल्यमा कारोबार भएको छ। स्थानीय बजारमा बिहिबार सुनको मूल्य तोलामा 2,200 घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार बुधबार प्रति तोला 1,62,200 कारोबार भएको छापावाल सुन बिहिबारका लागि 1,60,000 निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य तोलामा 35 रूपियाँले घटेको छ।
नेपाल क्रिकेट संघ क्यानले पहिलोपल्ट U19 विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीका खेलाड़ीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने भएको छ। क्यानले बिहिबार विज्ञप्ति जारी गर्दै टोलीका खेलाड़ीलाई जनै 2,50,000 रूपियाँ दिने घोषणा गरेको हो। संयुक्त अरब इमिरेसन UAEको अजमानमा बुधबार भएको अन्तिम खेलमा घरेलु टोलीलाई 8 विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक उपलब्धि चुमेको थियो। नेपालले छनौटमा 6 खेलबाट 10 अंक जोड्यो। UAEले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रन रेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। नेपालले 3.935 नेट रन रेट बनायो। त्यस्तै नेपाललाई पहिलो खेलमा 13 रनले हराएको UAE भने 3.740 नेट रन रेटमा समेटियो। नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ। अफिसियललाई भने जनै 1,50,000 नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको छ। नेपाली U19 राष्ट्रिय महिला क्रिकेट टोलीले आगामी जनवरी 18 फेब्रुअरी 2 मलेसियामा हुने विश्वकपमा अस्ट्रेलिया र बंगलादेश जस्ता ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूह डीमा यी दुई टोली बाहेक स्कल्यान्ड पनि छ। विश्वकप भन्दा अगाडि नेपालले डिसेम्बर 15-18 मलेसियामा नै आयोजना हुने U19 महिला एसियन कप खेल्नेछ। नेपाल रहेको समूहमा भारत र पाकिस्तान छ। चर्च बोइजमाथि सहज जित हात पार्दै मच्छिन्द्र फुटबल क्लब ललित स्मृति एन्फा U18 युथ लीगको तेस्रो स्थानमा उक्लिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बिहिबार भएको दोस्रो खेलमा मच्छिन्द्र 2-0 विजयी भएको हो। जितसँगै मच्छिन्द्रले 9 खेलबाट 18 अंक पुर्याएको छ। तर गोल संघको आधारमा मच्छिन्द्र मनाङ मर्स्याङ्दी क्लबसँग पछि परेको छ। छठो स्थानमा रहेको चर्च बोइजको समान खेलबाट 13 अंक छ। अर्को खेलमा दिग्विजय साईको ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ। आर्मीले 7 बाटो युथ क्लबलाई 4-0 हराएको हो। जितसँगै आर्मीले 9 खेलबाट 7 अंक पुर्याए। यद्यपि आर्मी 10 स्थानमा यथावत छ। एक स्थान तल रहेको 7 बाटोको समान खेलबाट 4 अंक छ।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:25 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। धार्मिक मेलाबाट फर्किरहेका यात्रु सवार जीप दुर्घटना हुँदा दार्चुलामा 6 मृत्यु, 7 घाइते। अब गर्न लागि संविधान संशोधनका क्रममा लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताको मूल मर्ममा तलमाथि नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नारायणगढ़ बुटवल सड़क खण्डको निर्माण कार्य मंगिरभित्र शुरू नभए ठेकेदार कम्पनीसँगको ठेक्का तोड़िने प्रधानमन्त्री ओलीद्वारा जानकारी। नेपाल विद्युत प्राधिकरणद्वारा आज बंगलादेशमा 40 मेगावाट नेपाली बिजुली निर्यात गर्ने पाकिस्तानमा विषाक्त धुवाका कारण एकै दिन 15,000 भन्दा बढ़ी मानिस श्वास प्रश्वास सम्बन्धी समस्यामा र 19 वर्ष मुनिको विश्वकपमा सहभागिता सुनिश्चित गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाड़ीलाई जनही 2,50,000 रूपियाँ दिने नेपाल क्रिकेट संघ क्यानको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।